ಕಟದಿಂದ ಹಾದಿಂದ ಕಟತಿರುಕಿಸ ತಡಿದಾಗೆ ದಿನಗಿನ ದೀಪದಿಂದ ಹಾದಿಂದ ಕಟತಿರುಕಿಸ ತಡಿದಾಗೆ ದಿನಗಿನ
ಉಜಿಯಾಲೋ ಫಲ್ಸ ಉಜಿಯಾಲೋ ಫಲ್ಸ ಉಜಿಯಾಲೋ ಫಲ್ಸ
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 ಉಜಿಯಾಲೋ ಫಲ್ಸ खुसीमा सफलता छ र त हामी सबैजना सफलताको पछि दौड़िन्छौं, तर यो भन्दैमा हामीले असफलताबाट केही सिक्न भने पछि पर्नु हुँदैन। नमस्कार अनि शुभ प्रभात। जीवन रमाइलो छ किनकि जीवन पसिनाले भिजेको हुन्छ। आज हाँसो खुशीसँगै दुःख र पीड़ा एक आपसमा सुनाउने दिन पनि हो। आज हरितालिका तीज आफ्ना बाल सखी र साथी सँगीसँगै आमासित भेटेर दुःख सुखका बात मार्ने दिन हो आज। म भने फल्सामा बसेर रेडियो मार्फत तपाईँहरूसँग बात मार्दैछु। आज बिहिबार सधैँ जसो फल्सा लिएर दिपा आएकी छु अनि प्रविधिमा प्रवीण श्रेष्ठ हुनुहुन्छ। रेडियो सुनिरहनुहुने सबैजनालाई हरितालिका तीजको धेरै धेरै शुभकामना। फल्सालाई अगाडि बढ़ाउ चेतन कार्कीको शब्द र मनहरी सिंहको संगीतमा पूर्णिमा श्रेष्ठ तथा दीपा नारायण झा र साथीहरूको स्वरमा रहेको चलचित्र कन्यादानको योगी। कस्तो लाग्छ कुनी? मलाई चाहिँ यो गीत नसुनिकन तिजा आए जस्तै लाग्दैन। यहाँहरू सबैजनालाई फेरि पनि तिजको धेरै धेरै शुभकामना। आज हामीसँग तिजका अरू धेरै गीतहरू पनि छन्, सँगसँगै हामीसँग आज नियमित स्तम्भ पनि छन्। आज हामी स्वास्थ्य स्तम्भमा तिजको व्रत बस्दा कसरी ध्यान दिने भन्ने बारेमा जनस्वास्थ्यविद डाक्टर अरूणा उप्रेतीसित कुराकानी गर्छौ।
मानिसहरूले यसरी दिनभरि के पनि खाना नखाएर बस्दाखेरि समस्या पर्न सक्ने सम्भावना हुन्छ, त्यसै कारणले गर्दाखेरि उहाँहरूले कसरी व्रत लिने, के खाने, कसो खाने गर्ने भन्ने कुरा आफ्नो जोरसँग उहाँहरूले जताइराख्नु भएको छ। स्वास्थ्य कर्मीहरूसँग छलफल गरेर मात्रै बसे ठिक हुन्छ।
त्यसै गरी आजका पाहुनामा मौलिक गीत सङ्गीत मार्फत आफ्नो छुट्टै पहिचान बनाउनु भएकी गायिका हरिदेवी कोइरालासित भलाकुसारी गर्छौ।
रमाउने र समाजमा पनि के गर्नुपर्छ भन्ने चेतना पनि यसले दिएको छ क्या तिजले।
हेले त फुल्यो लाले गोरा, बेसी फुल्यो टोली मरेलाई, जन्मै किन हेपिएको यो छोरीको झुनी मरेलाई।
सबैभन्दा पहिले इतिहासमा आज,
इतिहासमा आज,
इतिहासमा आज।
आज 2078 साल भदौ 24 गते बिहिबार, सन् 2021 सेप्टेम्बर 9 तारिक विश्वमा आजका दिन भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रमलाई मैले समेटेकी छु। आज गायिका अरूणा लामाको जन्म जयन्ती हो। उहाँको जन्म विक्रम सम्वत 2002 भदौ 24 दार्जीलिङको पहाड़ी क्षेत्र माङपुमा भएको थियो। उहाँले 2016 सालमा पहिलो गीत हे कान्छा मलाई फूलको तारा खसाइदेऊ रेकर्ड गराउनु भएको थियो। अरूणा लामाले नारायण गोपाल, गोपाल योञ्जन, कर्म योञ्जन आदिसँग सहकार्य गर्नुभएको छ। उहाँका पोहोरसाला, खुसी फाट्दा, एकलै बस्दा, सधैँ मलाई, उडी जाउँ भने म पन्छी होइन लगायतका गीत लोकप्रिय छन्। सन् 1954 अल्जेरियामा 6.8 रिक्टर स्केलको भूकम्प गएको थियो। त्यसमा परेर 1600 मानिसले ज्यान गुमाएका थिए। त्यसै गरी सन् 1965 सेप्टेम्बर 9 तारिकमा तिब्बतमा चीनको स्वायत्त क्षेत्र भएको घोषणा गरिएको थियो। तिब्बतलाई चीनको स्वायत्त क्षेत्र भएको घोषणा गरिएको थियो। त्यसै गरी इतिहासकै अर्को प्रसंगमा सन् 2015 आजको दिन बेलायतकी महारानी एलिजाबेथ द्वितीय 67 वर्ष 7 महिना राजगद्दीमा शासन गरेर सबैभन्दा लामो समय शासन गर्ने व्यक्ति हुनुभएको थियो। योभन्दा अगाडि महारानी भिक्टोरिया सबैभन्दा लामो समय राजगद्दी सम्हाल्ने महारानी बन्नुभएको थियो। इत्यादि थिए इतिहासमा आजका दिन भएका विभिन्न घटनाक्रम बारे जानकारी। हामी उज्यालो फल्चामा छौं। स्वास्थ्य स्तम्भ अगाडि फेरि पनि एउटा तीजको गीत सुन्छौं, त्यसपछि स्वास्थ्य स्तम्भ लिएर आउँछौं।
छन् छन्
हाम्रो स्वास्थ्य
हाम्रो स्वास्थ्य
उज्यालो फल्चाको हाम्रो स्वास्थ्य स्तम्भमा आज हामी जनस्वास्थ्यविद एवं पोषणविद डाक्टर अरूणा उप्रेतीसँग कुराकानी गर्छौं। यहाँलाई स्वागत छ। आज हरितालिका तीज, धेरैजनाले चाहिँ व्रत बस्नुहुन्छ होइन, अझ कतिपय त निराहार व्रत बस्ने भन्ने पनि गर्नुहुन्छ। आजको दिन चाहिँ स्वास्थ्यको कसरी ख्याल गर्ने, विशेष गरी महिला दिदी बहिनीले?
व्रत बस्नु, उपवास बस्नु होइन, एक दुई छाक खाने कुराहरू छोड्नु स्वास्थ्य मानिसले वास्तवमा त्यति नराम्रो कुरा होइन। र वास्तवमा अहिलेका विभिन्न वैज्ञानिक अनुसन्धानहरूले के देखाएका छन् भने हप्तामा एकचोटि उपवास बस्दा चाहिँ राम्रै हुन्छ भनेर होइन, यदि स्वास्थ्य छ भने, यदि स्वास्थ्य अवस्थामा जस्तो गर्भवती महिला, सुत्केरी, विभिन्न किसिमका रोगहरू लागेको महिला अथवा पुरुषको लागि भिन्दै किसिमको गर्नुपर्छ, नियम हुन्छ। तर व्रत बस्नु भनेको एउटा अनुशासन पालना गर्ने पनि हो, त्यसै कारणले गर्दाखेरि स्वस्थ मानिसले व्रत बसे हुन्छ। र जस्तो विभिन्न अन्य धर्महरूमा पनि, हाम्रो धर्ममा मात्रै होइन अन्य धर्ममा पनि व्रत बस्ने चलन छ। जस्तो मुस्लिमहरूको रमादानको बेलामा बिहानदेखि बेलुकासम्म पानी पनि नखाएर, खाना केही पनि नखाएर व्रत बस्ने चलन छ एक महिनाभरि होइन। त्यो एउटा व्रत भनेको एउटा अनुशासन पनि हो र हाम्रो संस्कृतिको पक्ष पनि। समस्या चाहिँ के परेको छ भने, मलाई चाहिँ के लाग्छ भने, खालि महिलाहरूले मात्रै यो व्रत बस्नुपर्ने र महिलाहरूले व्रत बसेर श्रीमानको आयु बढ्छ भन्ने त्योसँग चाहिँ म मेरो सहमति छैन। तर व्रत बस्नु त स्वस्थ मानिसले सकिन्छ भने महिनामा दुईचोटि नै व्रत बसे पनि हुन्छ। निराहार भनेर अब त्यो निराहार बस्ने पछि हाम्रो यो शास्त्र, यो धार्मिक धर्मले हामीलाई यो गरेको होइन भने, व्रत बसेर कतिजनाले भात चाहिँ नखाने, रोटी दुध खाने गर्छन्, कतिजनाले दुध मात्रै खाने गर्छन्, कतिजनाले फलफुल मात्रै खाने खाएर व्रत बस्छन्। यो विभिन्न किसिमको आफ्ना आफ्नो विश्वास आस्था चलन अनुसार यस्तो किसिमको चलनहरू हुन्छ। तर व्रत बस्नु भनेको चाहिँ पेटलाई आराम दिने हो, शरीरका अङ्ग प्रत्यङ्गहरू पनि आराम गर्ने मौका पाउँछन्। शरीरमा भएका विभिन्न किसिमका दूषित पदार्थहरू, जम्मा भएका दूषित पदार्थहरू निस्किन्छन्। अनि यो व्रत बसेको बेलामा हामीहरूले प्रशस्त मात्रामा पानी पियौँ भने त्यो दूषित पदार्थहरू झन् छिटो निस्किन्छन्। र कतिसरी कतिजना कतिवटा विभिन्न स्वास्थ्य समस्याहरू भएका, जस्तो मोटोपन भएका मानिसहरू, गाउट भएका मानिसहरू, यस्तोहरूलाई त चिकित्सकको निगरानीमा व्रत बसाउने चलन नै छ अब त्यो चिकित्सकीय रूपमा होइन। र
यो चाहिँ स्वास्थ्यका हिसाबले भयो, हामी चाहिँ आज यो तीजाको व्रतमा केन्द्रित भयौँ है।
तीजाको व्रतमा पनि महिलाहरूले जो यसरी त्यो पानी नै नखाएर चाहिँ बस्नु पर्दैन। मैले के भन्छु भने, आफ्नो शरीरलाई सुकाएर, शरीरलाई दुःख दिएर भगवान् खुसी हुन्छन् भन्ने कुरामा विश्वास गर्नु पर्दैन। तर के छ भने, अब जसले चाहिँ सक्दैन, जसले चाहिँ पानी नखाइकन, जसले चाहिँ जसलाई चाहिँ केही न केही खानुपर्ने हुन्छ, दुध पानी अथवा फलफुल, तिनीहरूले त खाए पनि हुन्छ। मेरो आमाहरू पनि पहिला एकदम निराहार व्रत बस्नुहुन्थ्यो होइन, अब अहिले उहाँहरूले दुध र फलफुल खानुहुन्छ। यसले गर्दाखेरि उहाँहरूलाई चाहिँ एउटा त उहाँहरूको आस्था विश्वास भइसकेपछि मान्छेलाई शारीरिक रूपमा पनि एउटा ऊ हुँदो रहेछ के, ए यो म त सक्छु भन्ने किसिमको त्यो एउटा पछि आउँदो रहेछ। अब आफै नै विश्वास पनि हो। अनि तर समस्या चाहिँ कहाँ देख्छु भने, जो निराहार महिलाहरू व्रत बसेर अनि भगवान्को लाइनमा बस्दाखेरि, भगवान्को पूजा गर्दाखेरि चाहिँ धमाधम यदि बेहोस भएर लड्यो भने त त्यसले त व्रतको त केही पनि अर्थ रहेन नि। त्यसपछि त्यो बेहोस भइसकेपछि पानी, सलाइन पानी दिने, यसो गर्ने, अस्पताल लैजाने हुनुपर्ने अवस्था हुन्छ। त्यस्तो किसिमको अवस्था हुन नदिनलाई पानी दुध फलफुल खाएर व्रत बस्दाखेरि कहीँबाट पनि हाम्रो धार्मिक आस्थामा खलल पनि पर्दैन, आफ्नो विश्वास आस्थाहरू पनि हुन्छ र त्यसलाई आफ्नो धार्मिक रूपले पनि आफूहरूले धर्म गरेको भन्ने अनुभव हुन्छ। त्यसले मान्छेलाई मानसिक रूपमा पनि अलिकता सबल नै बनाउँछ।
व्रत बस्नु छ भने पनि दुध पानी फलफुल चाहिँ प्रशस्त मात्रामा खायो भने स्वास्थ्यमा समस्या नहुने भयो।
यदि स्वास्थ्य मानिसले, स्वास्थ्य मानिसले यदि उसलाई केही समस्या परेछ, जस्तो मधुमेहको समस्या भएको मानिस छ भने त उसलाई त त्यसो गर्न मिल्दैन, उसले त केही पनि नखाएर व्रत बस्नै मिल्दैन। किनभने उसले त त्यो औषधि खाएपछि, मधुमेहको औषधि खाइसकेपछि केही न केही खानेकुराहरू खानुपर्ने हुन्छ, नत्र भने त्यो बेहोस भएर बस्ने बेहोस हुन सक्ने सम्भावना एकदम धेरै हुन्छ। त्यसै कारणले गर्दाखेरि आफ्नो स्वास्थ्य हेरेर स्वास्थ्य मानिसले, यो तिजको बेलामा मात्रै होइन, हप्तामा एक दिन बसे व्रत बसे पनि हुन्छ भन्छु म, तर विभिन्न समस्या भएको मानिसहरूले चाहिँ एकदम विचार गर्नुपर्छ त्यस विभिन्न समस्या भएको मानिसहरूले चिकित्सकको निगरानीमा चिकित्सकसँग सोधेर मात्रै व्रत बस्ने राम्रो हुन्छ।
मधुमेहको कुरा आइहाल्यो, अहिले अब प्राय सबै जसो नेपालीमा पेटको समस्या ग्यास्ट्रिक भन्छौ हामी है, उहाँहरूले चाहिँ कसरी व्रत बस्छ?
जीवनको अस्वस्थकर दैनिक जीवन, अस्वस्थकर खाना, पत्रु खाना, एकदम बढी खाना, बढी चिल्लो हालेको खानेकुराहरूले र त्यो जुन बेला पायो जहाँ पायो त्यही खाने गर्दाखेरि विभिन्न किसिमको समस्या परेको हो। यो वास्तवमा सबैजनालाई पर्छ भन्ने छैन, मैले चिनेका कतिजना मानिसहरू 60-70-80 वर्षको मानिसहरूलाई पनि ग्यास्ट्रिकको समस्या छैन। र मैले के देखाएको छु भने जो विशेष गरी युवा पुस्ताहरू जसले जथाभावी खानेकुराहरू खान्छ नि उनीहरूलाई चाहिँ समस्या परेको हो। अब त्यो ग्यास्ट्रिकको समस्या परेको मानिसहरूले चाहिँ यसरी चाहिँ दिनभरि केही पनि खाना नखाएर बस्दाखेरि समस्या पर्न सक्ने सम्भावना हुन्छ। त्यसै कारणले गर्दाखेरि उहाँहरूले कसरी बचलिने, के खाने, कसो खाने गर्ने भन्ने कुरा आफ्नो जोसँग उहाँले जताइराख्नु भएको छ, स्वास्थ्य कर्मीहरूसँग छलफल गरेर मात्रै बसे ठिक हुन्छ।
स्वस्थ मानिसले चाहिँ व्रत बस्दा राम्रो भयो,
स्वस्थ मानिसले व्रत बस्दा त शारीरिक रूपमा राम्रै हुन्छ, सकिन्छ भने त हप्तामा एकचोटि बसे पनि हुन्छ। र वास्तवमा अहिले यो इन्टरमिडियन्ट फास्टिङ भनेर यो त वैज्ञानिकहरूले अनुसन्धान गरेर कसरी चाहिँ भोको भोको बस्दा उपवास बस्दा हाम्रो शरीरमा कस्तो कस्तो फाइदा हुन सक्छ भनेर अध्ययन नै गरेर यो अध्ययन अनुसार अध्ययनलाई चाहिँ 2016 त नोबेल पुरस्कारै पाए एकजना वैज्ञानिकले, जापानको वैज्ञानिकले। त्यसै कारणले गर्दाखेरि व्रत बस्नु, उपवास बस्नु आफैमा नराम्रो कुरा होइन यसलाई, यो तर हामीले चाहिँ पहिला यसलाई खालि धार्मिक आस्था अनुसार मात्रै जोड्यौँ, धर्मसँग मात्रै जोड्यौँ, जबरजस्ती गऱ्यौँ, अनि फेरि सब महिलाहरूलाई मात्रै गर्ने भएको हुनाले हामीले चाहिँ यो व्रत यसरी महिलाहरूले मात्रै बसेर श्रीमानको आयु बढ्दैन भन्ने कुरामा चाहिँ हामी कुराहरू उठायौँ। तर श्रीमान श्रीमती दुइटैले हप्तामा एकचोटि मजासँग व्रत बस्यो हुन्छ, हप्तामा एकचोटि सकिँदैन भने 15 दिनमा र अथवा महिनामा एकचोटि व्रत बस्नु स्वास्थ्यको लागि, स्वास्थ्य मानिसको स्वास्थ्यको लागि एकदमै फाइदाजनक छ। म त व्रत बस्छु, हप्तामा दुईचोटि जति व्रत बस्छु,
आफ्नो स्वास्थ्य कस्तो छ भनेर ख्याल गरेर व्रत बस्न सक्छु।
हजुर,
उहाँ हुनुहुन्थ्यो जनस्वास्थ्यविद एवं पोषणविद डाक्टर अरुणा उप्रेती। आज कसरी व्रत बस्ने भनेर हामीले उहाँसँग कुराकानी गर्यौं, स्वास्थ्यको हिसाबले कसरी ख्याल गर्ने भन्ने विषयमा उहाँसँग कुराकानी गर्यौं। सी धाकुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ दैनिक बिहानी रेडियो पत्रिका उज्यालो फल्चा। आज बिहिबार, फल्चा लिएर दिपा आएकी छु। प्रविधिमा प्रवीण श्रेष्ठ हुनुहुन्छ। उज्यालो रेडियो नेटवर्क, उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन मार्फत मात्र नभएर देशका विभिन्न रेडियो स्टेशनबाट पनि तपाईँ अहिले हामीसँगै जोडिनु भएको छ। यस्तै काठमाडौँ उपत्यका र आसपासमा फ्रिक्वेन्सी मोडुलेशनको 90 MHz र उज्यालोको मोबाइल एप्लिकेशनमा बिहान 6:30 बजेदेखि झण्डै 8 बजेसम्म उज्यालो फल्चा सुन्न सकिन्छ।
डिलर दाई, मलाई फन्ड ट्रान्सफरबाट रिचार्ज गर्दिनु
तिन महिनाको गर्दिनु
तिन महिनामा के पाइन्छ नि
तिन महिनाभर हरेक हप्ता लकी ड्रामा सामेल
छ महिनामा चाहिँ
छ महिनाभर हरेक हप्ता लकी ड्रामा सामेल
वार्षिक
यो योजनाभर हरेक हप्ता सामेल
फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्दा डिस्काउन्ट पनि धेरै
डिश होम रिचार्ज गरी एक्टिभ कस्टमर बन्नुहोस् हरेक हप्ता बिहिबार हुने लकी ड्रामा सामेल भई हरेक हप्ता दुई जोडीले ब्याङ्कक घुम्नुहोस्
हामी त सरल ब्याङ्कक जाने
खुशीको उडान सरारा
डिश होम खुशीको कनेक्शन
परिस्थिति असहज छ तर झुक्दैनौ हामी सुरु गरौ आफ्नै उद्यम लगाई सानो लगानी
चाहे व्यक्तिगत होस् वा कम्पनीको नाममा बिना धितो 70% सम्मको सहज फाइनान्स सुविधाका साथ टाटा एस र टाटा योद्धा उपलब्ध छन् थप जानकारीका लागि नजिकैको सिप्रदी ट्रेडिङको सोरुममा सम्पर्क गर्नुहोस् वा 9801107600 मिस्ड कल गर्नुहोस्
हेलो विक्रम कहिले जाने त इन्टरनेटको बिल तिर्न
मेरो त अझै एक महिना बाँकी छ यार
लौ कसरी अस्ति हामीले सँगै तिरेको होइन त मेरो त बेला भइसक्यो त
वर्ल्ड लिङ्कको एक कान दुई कान रिफर अफरले गर्दा नि मैले अस्ति एकजना आफन्तलाई वर्ल्ड लिङ्कको 12 महिनाको सेवा जडान गर्न सल्लाह दिएको थिएँ अनि धन्यवाद स्वरूप वर्ल्ड लिङ्कले मेरो इन्टरनेटको अवधि एक महिनाले थप गरिदियो
यो त गजबको अफर रहेछ त यार
बरु तिमी पनि वर्ल्ड लिङ्कको एक कान दुई कान रिफर अफरको फाइदा लिइहाल
हुन्छ यार म त आजदेखि नै रिफर गर्न सुरु गरिहाल्छु
थप जानकारीको लागि वर्ल्ड लिङ्कको वेबसाइट आफ्नो नजिकको ब्रान्च अथवा वर्ल्ड लिङ्कको कल सेन्टर 9801523050 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन् छिटो भनेकै वर्ल्डले
दशैंको बेला हिरोको मेला सबैजना मिलेर हिरो किन्न जाउँ समयमै पुगौं आशिष थापौं हिरो चढी सबैजना खुशी साट्न जाउँ दशैंको बेला हिरोको मेला यो दशैंमा हिरोको टन्न उपहार लिऊ
यसपालिको दशैंमा मनपर्ने हिरो किन्नुहोस् खुशीले दङ्ग हुनुहोस् रु 6,000 पक्का डिस्काउन्टका साथै हरेक स्क्रैचमा 1,00,000 रुपैयाँसम्म अनि बम्परमा 1,00,000 रुपैयाँ उपहार पनि यसका साथै हिरो बाइकको चुनिएका स्कुटर तथा बाइकहरूमा 0% ब्याज सुविधामा 50% फाइनान्स पनि उपलब्ध छ हिरो
दशैंको बेला हिरोको मेला सबैजना मिलेर हिरो किन्न जाउँ
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क
अहिले बिहानको 7 बज्यो
यो समय करेन्ट मसला र करेन्टियाको हो
करेन्ट मसला स्वादको झट्का
फल्साका नियमित स्तम्भ इतिहासमा आज र स्वास्थ्य स्तम्भ बजिसकेको छ अब आजका पाहुनालाई स्वागत गरौं हाम्रा आजका पाहुनामा गायिका हरिदेवी कोइराला हुनुहुन्छ स्वर राम्रो कोइलीको बोली मिठो मेरे हजुरको यिनै सुमधुर स्वर्की धनी हामी सबैको प्यारी दिदी हरिदेवी कोइराला हाम्रो आजका पाहुना हुनुहुन्छ। उज्यालो फल्चाको हाम्रो आजका पाहुनामा यहाँलाई स्वागत गरे दिदी मैले। सन्चै हुनुहुन्छ? सबैभन्दा पहिला तीजको धेरै धेरै शुभकामना यहाँलाई।
हजुर, मेरो पनि एकदमै धेरै शुभकामना छ तपाईँको रेडियो परिवार, तपाईँ र यो कार्यक्रम सुनिरहनु भएका देशदेखि विदेशसम्म रहनुहुने सबै समादरणीय श्रोता भ्यूहरूमा तीजको यो शुभकामना
दुई तिन वर्ष अगाडि भाइरल मात्र हुन खोज्ने खालका गीतहरू आउँथे, सङ्गीतहरू त्यस्तै खालका हुन्थे, म्युजिक भिडियो पनि त्यस्तै बन्थ्यो, तर यो वर्ष चाहिँ केही सुधार भएको जस्तो देखिन्छ, यहाँलाई के लाग्छ? हो त्यस्तै
एकदमै हो तपाईँले भने जस्तै। अब पहिला जुन एक किसिमको यसको मौलिक थियो नि त्योबाट अलिकति बाहिर गइराखेको थियो तिज, हामी सबै चिन्तित नै थियौँ। र मैले त तिज कहिले पनि बिग्रिनु हुँदैन, कुनै पनि संस्कृति बिग्रिनु हुँदैन, यो भनेको हाम्रो आफ्नो एउटा सम्पदा हो, भोलिको पुस्तालाई सुम्पिनुपर्छ, हामीले जस्ताको तस्तै सुम्पिएर यसलाई नबिगारिकन विकृत रूपमा पारिकन गर्नुपर्छ भन्दै म बच्चे नै गरिराखेकी हुन्छु, आफ्नो भनाइ राखिराखेकी हुन्छु। र अहिले मलाई एकदमै खुसी पनि लागेको छ, धेरै राम्रा राम्रा गीतहरू भाइ बहिनीहरूले दिने प्रयास गर्नुभएको छ, होइन? त्यो चाहिँ एउटा अलिकति सम्मिलित आएको परिवेश हो कि जस्तो मैले मानेको छु।
हामी सबैजना लागि पर्यो भने हाम्रो मौलिक संस्कृति होइन मौलिकपनालाई चाहिँ जगेना गर्न सक्छौँ, नयाँ पुस्तासम्म चाहिँ त्यसलाई संरक्षण गर्दै हस्तान्तरण गर्न सक्छौँ। पहिलाको तिज र अहिलेको तिज चाहिँ के फरक रहेछ, के भिन्नता रहेछ दिदी?
अब पहिलाको परिवेश पनि फरक थियो त्यतिखेर, अब भनौँ न घरमा बुहारीहरू अत्यन्त पीडित अवस्थामा थिए, बाटोघाटो थिएन, होइन? अब तिजले एउटा सञ्चारको माध्यम पनि गर्थ्यो, उस्तै अब त्यतिखेरका गीतहरू अब धेरै जस्तो नारीका पीडा वेदनाका गीतहरू हुन्थे क्रमशः। यसले पछिल्लो समयमा विभिन्न देश दुखेका कुराहरू, समाजका विकृति विसङ्गतिहरू, आफ्ना पीडाहरू नारीले निर्धक्कसँग एउटा आत्मसम्मानका कुराहरू, नारी पनि केही हुन् भन्ने चेतनाका कुराहरू पनि अब गीतमा आउन थाले। अब पहिला त्यो चाहिँ चेतना थिएन भनौँ न, त्यतिखेरको अवस्थामा खालि पीडाहरू मात्रै, वेदनाहरू मात्रै, घटनाहरू मात्रै बोल्थे भने अब परिवर्तनशील समाजमा कुराहरू, परिवेशहरू परिवर्तित हुँदै गए र त्यस्तै खालका गीतहरू अहिले आउँछन् जस्तो लाग्छ मलाई।
पहिला पहिला चाहिँ बुहारीको वेदना धेरै हुन्थ्यो, होइन? बुहारीले घर परिवारमा पाएको पीडा, होइन, माइतीको सम्झना, ती कुराहरू समेटिन्थ्यो। अहिले चाहिँ छोरीलाई सशक्तिकरण गर्ने
विषयवस्तु चाहिँ फराकिलो हुँदै गएको छ, जस्तै तिज भन्ने बित्तिकै अब विषयवस्तु समाजको भोगाइ नै गर्दाखेरि त्यो सबै पक्षका कुराहरू आइहाल्छन्, होइन? अहिले चाहिँ महिलाहरूले बढी चेतनाका कुराहरू गर्न रुचाउनुहुन्छ, सशक्तिकरणका कुराहरू गर्न रुचाउनुहुन्छ, यही मार्फत सामाजिक चेतनाका कुराहरू ल्याउनुहुन्छ, महिला दिदी बहिनीहरू एकत्रित भएर होइन रमाउने र समाजमा पनि के गर्नुपर्छ भन्ने चेतना पनि यसले दिएको छ क्या तिजले। सामाजिक सद्भावका रूपमा पनि यो फैलिँदै आएको छ र नेपालीको साझा पर्व हुन पुगेको छ खुसीको कुरा, होइन?
यहाँले त पुरानो तिज पनि भोग्नुभयो है, अनि अहिलेको नयाँ तिज पनि भोग्दै हुनुहुन्छ।
मैले विशेष गरेर त अलिक सालदेखि है तिजका गीतहरू रेकर्ड गरेर अहिलेसम्म धेरै 200-300 जति तिजका गीतहरू भयो होला, नाच्ने लय शब्द सङ्कलनमा, होइन? यसलाई पनि मैले एउटा पाठ हो मेरो, मुख्य त अब लोक साहित्य भनौँ न गायन सङ्कलन हो र मैले तिजलाई एउटा पाठो बनाएकी छु, किनभने हिजोका पुराना चिजहरू पनि भोलिको लागि केही सम्झना हुन्छ भन्ने किसिमले जस्ताको तस्तै ल्याउने प्रयास चाहिँ मलाई गर्न मन लाग्छ, अहिलेका पनि जोड्ने र हिजोका हजुरआमाका पनि कस्ता थिए भनेर भोलिको पुस्तालाई यसरी खट्दै जाँदा कस्तोसम्म हम्काइलो जस्तो गीत हिजो 22-24 राजाका पालाहरूमा गाउनेदेखि लिएर त्यो हम्काइलो भन्ने भाका छुट्टै हुन्छ, त्यसको नाच्ने एउटा हाउभाउ पनि छुट्टै हुन्छ, यी पनि संरक्षण गर्नुपर्छ भनेर जस्तै अब चेली बेटी बेचिएका कुराहरू हुन् होइन, अनि 46 सालको आन्दोलन हो भयो, अनि हाम्रा हुने सभासद भ्रष्टाचारका श्रीमान मन्त्री हुँदाखेरि यति खाइयो लाइयो, अहिले यस्तो छ, यस्तो खालको सबै खालको एउटा राजाको दरबारको घटनादेखि लिएर लोकतन्त्र आयो भन्ने किसिमको खुसियालीसम्मका कुराहरू र वेदनाका पीडाका र सशक्तिकरण महिला पनि केही हुन् भन्ने र सबै आयामलाई चाहिँ मैले समेट्न मन लाग्छ मलाई. अब हिजो त मैले सानो एउटा उदाहरण दिन्छु. ए सिरै टल्क्यो सिरैको सिरफुला, सिरै टल्क्यो सिरैको सिरफुला, कमारै टल्क्यो केटीभरिलाई, कमारै टल्क्यो केटीभरिलाई, दसैँ बिहे गरे पनि स्वामी जो ए बहुतै पियरी जेठीभरिलाई, बहुतै पियरी जेठीभरिलाई. हाम्रो हजुरआमाहरूले त्यो समाजमा कस्तो थियो भने श्रीमानले दस बिहे गर्दा पनि एकदमै हाते खुसी स्वीकार्ने चलन र मनै प्यारी हो, जेठी बाटी मेरै छोराले पिण्ड दियो भने तिमीहरू कुन तर छौ, मनै एकदमै सब चिज हो भनेर गर्व पनि त्यतिसम्म चेतनाको स्तर रहेछ नि. यो गीतले अहिलेको स्थितिमा त यो केही पनि होइन, होइन यसले सुहाउँदा पनि सुहाउँदैन, तर यसले हिजोको इतिहास बोल्छ. त्यस्ता गीतहरू गाएर हाम्रो हजुरआमाहरू निर्धक्क नाच्नुहुन्थ्यो भनेपछि त्यो बेला चेतनाको स्तर महिलाहरूमा त्यस्तो रहेछ र पनि उनीहरूले रमाउँदै त्यस्ता गीत होइन सिरफुल कमाउँदै बाटासम्म राख्दै के अरे मलाई हो कि सौतानीलाई हो भन् बरीलाई भन्ने अनि श्रीमानले होइन जसले रिजाउला भिजाउला उसैलाई सिरफुल दिउँला त्यस्ता खालका गीतहरू पनि हिजो हाम्रो समाजमा थियो भन्दा तत्कालीन समाजको एउटा इतिहास बोल्छ गीतले. मैले भन्न खोजेको समाजको परिवेश यो गीतहरूको प्रत्येक जुन समाज भनौँ न अगाडि बढ्दै जान्छ त्यो बेलाको परिवेश झल्काउने हो र अब आज आएर अब होइन महिलाहरूले धेरै चेतनाका कुराहरू उठाउनुहुन्छ, धेरै आफ्ना हक अधिकारका कुराहरू उठाउनुहुन्छ होइन र यसरी गीतले पनि समाजमा परिवर्तनको भूमिका पनि खेलिरहेको हुन्छ. मैले भन्न खोजेको यहाँ जोड्न चाहेको मैले ती चिज पनि भोलिको पुस्तालाई चाहिँ एउटा संरक्षण होस् भनेर त्यस्ता प्रकारका थुप्रै थुप्रै गीतहरूलाई पनि मैले राख्छु. जस्तै नेपालबाट दाजुले सिरफुल कमाई पठाए किन दिन्थिन् भाउजूले राखिने आफैले होइन अब त्यो समारोह यस्ता खालकादेखि लिएर अब अहिलेका नयाँ चलन चल्तीका होइन के अरे दैला मुनिको हलकेको दुबो होइन के अरे काटीमलाई नभने गाईले खाएको, ब्युटी पार्लर जान्छु ओठमा लाली लाउँछु होइन नक्कलबारी नभने चल्ती आएको, अब यस्तो किसिमका
पुरानो समाज त्यति बेलाको रीतिथिति त्यति बेलाको संस्कृति चाहिँ नयाँ पुस्ताको लागि एउटा अध्ययन गर्नको लागि सिको गर्नको लागि पनि त रहन्छ नि त होइन.
अब जस्तै छोरा पाए हर्ष बढाई, छोरी पाए लमरीलाई, त्यो कोखीको बसयो चाहिँ भेदभाव किन मरीलाई भन्ने जस्ता लिएर होइन. जस्तै वीरको डेरा सीतायो देशमा, यो देशका चली बेटी बेसी विदेशमा, विदेशीका कोठीभित्र यिनले पनि आँखो छाती चरारा. यसरी विदेशमा बेचिएका चेली हुन् अब थुप्रै विषयवस्तुहरू
समेट्न सकिन्छ गीतमा. अब यी त थिए दिदीले पुराना गीत र नयाँ गीतलाई सँगसँगै अगाडि लैजानको लागि गरिरहनु भएको प्रयास है. अब दिदीको अनुभव अनि भोगाई सुनौँ न. त्यति बेलाको समाज है, एउटा बुहारी तपाईँ पनि गीत गाउनको लागि कतिको सजिलो अप्ठ्यारो थियो, हुन त धेरै कुराकानी मैले हेरेको छु हजुरको, भिनाजुले धेरै साथ सहयोग गर्नुभयो भन्ने खालका कुराहरू पनि छन् है.
अब त्यतिखेरको अवस्था होइन, हामीले निर्धक्क भएर गाउने बोल्ने अवस्था थिएन. अब घरमा त्यस्तो उत्साहप्रद वातावरण थियो नि, अब सङ्गीत र साहित्यलाई सँगै जोड्दै एकदमै भनौँ न यसलाई चाहिँ यो प्रति चाहिँ मन चाहिँ एकदमै लगाइयो र त्यो दौरानमा थुप्रै एउटा काँडे घारीको यात्रा जस्तो भयो यात्रा होइन. समाजले स्वीकारेको अवस्था थिएन गाउने छोरीले, अब हामीले जानेको पनि थिएन, एउटा स्वतस्फूर्त जे जानिन्छ त्यसैलाई अवलम्बन गर्दै आइयो होइन. समाजले चाहिँ अहिले गीत सङ्गीतमा लाग्नेहरूले ताली पाउनुहुन्छ, हाम्रो बेलामा गाली थियो कसैले सुन्छन् कि आफ्नो गीत पनि भनेर रेडियो पनि ठुलो गरेर बजाउन अप्ठ्यारो हुन्थ्यो, घरमा केही पनि त्यस्तो वातावरण नै थिएन, अब कतै टाढा कतै एकान्तमा यसो अध्ययन गरेर यसो गुनगुनाएर गाउने हो होइन, अब यहाँबाट काठमाडौँबाट यहाँ उसमा रेडी नेपाल जानु भनेको नै हाम्रो लागि विदेश गएर जस्तै थियो
र होइन। त्यस्तो अवस्थामा चाहिँ मलाई गीतप्रति रुचि छ, मलाई साहित्यप्रति रुचि छ, कविता लेख्न मनपर्छ भनेर चाहिँ कसरी आकर्षित हुनुभयो तपाईँ चाहिँ?
त्यही त, म विवाह नहुँदै पनि मैले स्कुलको ड्रेसमा कति ठाउँ साहित्य कार्यक्रममा भाग लिन जान्थेँ, घरमा ढाकेर कहिले मामा घर जाने, कहिले साथीकोमा जाने भनेर जान्थेँ कि भन्न सक्दैनथे है। अनि जब विवाह भयो चाँडै नि, अनि विवाह भएपछि पनि घरबाट एकदमै गाह्रो हुन्थ्यो, तर श्रीमानले मेरो प्रतिभालाई चाहिँ लुकाउनु हुँदैन भनेर जान दिनुहुन्थ्यो, तर घरको वातावरण त्यति मिल्दैनथ्यो त्यतिखेर होइन। म पनि स्कुलमा काम गर्थेँ, केटाकेटीहरू सानो, अब एउटा बुहारी होइन फलानाको, अनि कतिपय मान्छेले मैले गीत गाएर हिँड्दा फलानाको बुहारी फलानाको छोरी यसरी इज्जत फाली होइन, अब हाम्रो चाहिँ एउटा कत्रो मान इज्जत थियो हाम्रो घरको परिवारमा यस्तो गीत गाउँदै हिँड्ने जो पाएसँग भन्ने किसिमका अब नाना कति नमिठा कुराहरू पनि आए होइन। अब ती कुराहरूलाई पचाउँदै 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 अगाडि भनौँ न आइयो, र पनि अब आफ्नै जन्मठाम मेरो पोखरामै बसेर केही गर्नुपर्छ भनेर मैले एउटा भनौँ न एकल रूपमा जे सकिन्छ मैले गर्नु नै पर्छ भन्ने एउटा मेरो आफ्नो भित्रको ऊर्जा या भनौँ आत्मशक्ति इच्छाशक्ति र श्रीमानको सहयोग भएपछि र अनि अगाडि बढ्दै बढ्दै आइयो, र पनि समाजले स्वीकार जस्तो अवसर थिएन। अब अहिले बल्ल सहज वातावरण छ, एक त अहिले पनि छोरीहरूलाई त्यति धेरै खुलेर हामीहरूले यो क्षेत्रमा आउनको लागि त्यति ऊ छैन, र पनि अब हाम्रो पालाको कुरा गर्दा त समय एकदम काली लाग्दो जस्तै सम्झना आउँछ मलाई, एकदम अप्ठ्यारो थियो।
बिहे गरेको कति वर्षपछि तपाईँले आफ्नो गीत चाहिँ रेडियो नेपालमा रेकर्ड गराउनु भयो?
मेरो 33 सालमा मैले चाहिँ विवाह नगर्दै नै गाएँ, तर रेकर्ड चाहिँ मेरो चाहिँ 40 सालले हुन्छ।
40 सालमा रेकर्ड गरेको, 33 सालमा विवाह भएको।
हजुर,
पोखरादेखि काठमाडौँको यात्रा चाहिँ कस्तो थियो?
एकदमै गाह्रो थियो, गाह्रो थियो होइन, अब आउन त ठिकै थियो होइन, र आएर अब यहाँ रेडियोभित्र मेरो मामा ससुरा प्रेम राजा महत अनि मैले मामा भन्छु बमबहादुर कार्तिकजीहरू रेडियोमा भएको हुनाले उहाँले चाहिँ बिचरा पोखरादेखि आउनुभएको भनेर भान्जी भन्नुहुन्थ्यो, पाण्डव सुनार दाईलाई पनि मैले अहिले सम्झिन चाहेँ, उहाँहरूले एकदमै मेरो त्यो उत्साह देखेर म चाहिँ मेरो जागिर अनि मेरो श्रीमान पनि किसिमसँग जागिर भएको हुनाले हामी नाइट बसबाट त्यतिखेर सादा चल्थ्यो अनि आउँथ्यौँ यहाँ है, अनि उहाँहरूले चाहिँ त्यो हाम्रो उत्साह देखेर रेडियोमा पनि सजिलैसँग प्रवेश गराएर मैले रेडियोमा पनि गीत गाउने मौका पाएँ, अनि म्युजिक नेपालमा पनि उहाँहरूकै सहयोगले गीत रेकर्ड गर्ने मौका पाएँ, म चाहिँ यतिखेर उहाँहरूलाई सम्झिन चाहन्छु त्यसले। अनि किनभने उहाँहरू पनि एउटा मैले भाकाहरू गाउँ गाउँबाट खोजेर लान्थेँ, उहाँहरू पनि एकदमै ऊ गर्नुहुन्थ्यो कि, उहाँ भनौँ न बाहिरबाट पोखराबाट म फसलमाबाट आउनुभएको भनेर समय पनि दिनुहुन्थ्यो, र गाह्रो थियो अब बल्ल बल्ल गरेर महिनामा एउटा दुईवटा गीत रेकर्ड हुन्थ्यो, अनि फेरि नाइट बस्नु फेरि फर्केर जान्थ्यौँ होइन, श्रीमान आउनुहुन्थ्यो साथमा, अनि यस्तै गरेर अनि म्युजिक नेपालमा आएर अनि बल्ल त्यो गीत भर्ने एउटा भनौँ न गीत निकाल्ने एउटा परिपाटी भयो, अनि त्यसपछि मैले प्रत्येक बिदामा अचार साउन बिदा हुन्थ्यो, अनि महिनाको एकचोटि वर्षमा मैले दुईवटा चारवटा क्यासेटहरू निकाल्नको लागि त्यतिखेर त एउटा क्यासेटमा 8-9 गीत भर्नु पर्थ्यो, त्यस्तो गरेर एकदमै अब यहीँ आएर मैले भनौँ न यसो गुनगुनाउने हो है जस्तो हुन्छ अनि गाउँदै छोड्दै, किनभने म आफैले सङ्कलन गर्ने भएको हुनाले मैले लय पनि आफैले बनाउनु भएको हुनाले आफैले गाउने भएको हुनाले मलाई अलिक सजिलो भयो एकल रूपमा के, प्रायः त अब अरूले अहिले पनि धेरै देखिन्छ एउटा कस एउटाको भाका हुन्छ एउटाको शब्द हुन्छ होइन एउटाको चाहिँ त्यही शब्दलाई पनि फेरि 2-3 लेखेको हुन्छ, अब मेरो त तिन पछि एउटै भएको हुनाले मलाई अलिकति सजिलो भयो कि जस्तो लाग्छ मैले फर्केर हेर्दा।
बिदाको समयमा तपाईँ यहाँ गीत रेकर्ड गर्नको लागि आउनुहुन्थ्यो होइन, तर
सबै मैले आफै हो, मेरो करिब करिब 95% मेरो अहिले पनि रेकर्ड भएका मेरो 1000+ आफ्नै शब्द लय गायनमा रेकर्ड भइसकेका छन् त्यो सबै आफ्नै हो। म चाहिँ साउनमा मात्रै गीत रेकर्ड गर्न आउँथ्यौँ, हामीले यो जन्म अष्टमीमा बल्ल बजारमा क्यासेट जान्थ्यौँ आफ्नो क्यासेट लिन, त्यो कृष्ण अष्टमीमा बल्ल हामी महेन्द्र पुलमा त्यो क्यासेट पसलमा चाहिँ जान्थ्यौँ क्या, लिनलाई त्यो त सीमित मात्रामा मात्रै हामीले त्यो समयमा मात्रै रेकर्ड गर्छौँ हेर न है अब अहिले त असारमै जेठमै लौ त भन्ने नि युट्युबमा देखिन्छ होइन हाम्रो त अब असार छुट्टी भएर साउनको अन्तिम अन्तिमतिर आएको कि अनि त्यही क्यासेट जाने त उही कृष्ण अष्टमीमै देखुँदै हो त्योभन्दा अलिकति अगाडि पाँच सात दिन अगाडि हो फोटो हुन्थ्यो पहिलाको चिज एकदम मजाले क्यासेट उसमा जात्रै जस्तो हुन्थ्यो क्यासेट लिनका लागि मान्छेहरू है अब आज चाहिँ जन्माष्टमीको कृष्णको जात्रा पनि हेर्ने क्यासेट पनि लिने चिज आए जस्तो हुने अब त्यो बेलाको रौनक चाहिँ अलिकति फरक नै थियो कि
धेरै जसले त क्यासेट पनि पाउँदैन थियो होला होइन
कतिपय त्यो कपी ऊ हुन्थ्यो क्या त्यसलाई डुप्लिकेट गरेर बेच्थे होइन एकदमै डुप्लिकेट गर्ने कि त्यतिखेर
अनि त्यति बेला तपाईँहरूले त्यसरी क्यासेट बिक्री हुँदा पैसा चाहिँ पाउनुहुन्थ्यो त
रोयल्टी दिन्छ मिजी नेपालले मिजीको आधारमा त्योभन्दा अगाडि मेरो पाइना खबर त मैले आफ्नै प्राइभेट खर्चले गरेँ त्यो क्यासेट त त्यतिकै भयो कतिपयले बाहिर गरेका क्यासेटहरू मेरो त्यसै भयो र यो पछि चाहिँ म मेरो नेपालमा गएपछि उनीहरूले अहिलेसम्म पनि उनीहरूको आफ्नो नियम अनुसारको रोयल्टी हुन्छ तर बढी डुप्लिकेट भएपछि अब अप्ठ्यारो हुन्थ्यो
हामी कुराकानीलाई फेरि पनि जोड्छौँ अब हाम्रो उज्यालो फल्सामा आजका पाहुना हरिदेवी कोइराला दिदी हुनुहुन्छ दिदीसँग बात धेरै मार्ने मैले धेरै बोल्ने भन्दा नि गीत चाहिँ दिदीको गीत चाहिँ सुनाइदिइरहे हुन्थ्यो भन्नुहोला है रेडियो सुन्ने साथीहरूले पनि यो पाइन खबर एकचोटि सुनौँ न किनकि हामी सानै थियौँ यहाँको गीत सुन्दाखेरि है रेडियो नेपालबाट गीत बस्दाखेरि सानैमा सुन्थ्यौँ एकदमै मिठो एकदमै सुनिरहँ लाग्ने यो गीत आज टेलिफोनमा सुनम
घरको मालिक परदेशमा गएको परदेशमा गएको धेरै भयो पाइन खबर घर फर्किआउनु हो मेरो हजुर यही खनौला गैँतिर कोदाली खाउला बरु खोलेमा नुन हाली होइन उमेर मेरो साह्रै नै चक्कच्छ कसो गरी पालुला बल बस्छ रगतले लेख्दैछु यो चिठी होइन यो मुटुलाई सरसरी चिठी रगतले लेख्दैछु यो चिठी भनेर एउटा घर फर्कने आग्रहको रूपमा थियो त्यतिखेर अत्यन्तै चलेको अहिले पनि त्यो त्यत्तिकै सबैले रुचाइदिनुहुन्छ एकल रूपमा रहेको सायद यति धेरै क्यासेट चाहिँ त्यो कस त्यति बिकेको उपमा त्यो एक नम्बरमै पर्छ जस्तो लाग्छ मलाई त्यति धेरै चलेको र एउटा विदेश जाने जुन लहरको गीत चाहिँ थिएन त्यतिखेर अनि यो त्यो एउटा त्यो प्रसङ्गमा पनि यसले धेरै भूमिका खेल्यो होइन गीतहरू परदेशमा जाने परदेशका पीडा बेचिएका चेलीहरूको कसरी पीडा भोगेका हुन्छन् तिनीहरूले यस्ता यस्ता प्रकारका गीतहरू अलिक कम नै थिए त्यो बेलामा त्यसरी यो क्यासेटले मलाई चाहिँ अगाडि बढ्ने एउटा प्रेरणा पनि दियो करिब करिब क्यासेटहरू त करिब 150 भन्दा बढी भयो होला
हरिदेवी कोइराला भनेर यो गीतले नै स्थापित पनि गराइदिएको धेरै लोकप्रिय भयो उज्यालो फल्चामा छौ। हाम्रा आजका पाहुना लोकप्रिय दिदी, सबैको प्यारी दिदी हरिदेवी कोइराला हुनुहुन्छ। आज हामी तीजका गीतहरूको बारेमा हरिदेवी दिदीसँग कुराकानी गर्दैछौँ। अनिन दिदी, अघि यहाँले भन्नुभयो वर्षमा एकचोटि गीत रेकर्ड गर्नको लागि काठमाडौँ आउँथे, छ सातवटा गीत लिएर आउँथे भन्नुभयो है। अनि हजुर त जागिरे पनि घर व्यवहार पनि हेर्न पर्यो, केटाकेटीको आमा पनि, कसरी समय मिल्थ्यो गीत लेख्नको लागि?
हजुर, केटाकेटीको आमा भयो, अब त्यही हो, अब एकदमै अप्ठ्यारो हुन्थ्यो कि, अब एउटा गृहिणी सबै भूमिका निर्वाह गर्नुपर्ने
अझ त्यो बेलाको समय भनौँ न होइन।
हजुर, एकदमै अप्ठ्यारो थियो र पनि आफ्नो म धेरै सङ्घ संस्थामा, अहिले पनि म करिब करिब डेढ दुई दर्जन सङ्घ संस्थामा साहित्यिक र साङ्गीतिक गरेर काम गर्छु पोखरामा। एकदमै गाह्रो थियो र यो मैले भने नि एउटा आफ्नोमा इच्छा शक्ति हुँदो रहेछ कि, सबैभन्दा बोलियो मान्छेलाई जगाउने या मान्छेलाई अगाडि हिँडाउने एउटा हतियार भनौँ या साधन भनौँ, इच्छा शक्ति नै रहेछ। मान्छेले चाह्यो भने, त्यो इच्छा भयो भने जसरी पनि बिर्सेर जसरी पनि हिँडिँदो रहेछ जस्तो लाग्छ मलाई आफूले फर्केर हेर्दा। अब धेरै त्यस्तो अप्ठ्यारो स्थितिमा पनि केही गरौँ भन्ने एउटा होइन, मलाई त कस्तो लाग्ने भन्दा यो तिजका भन्दा पनि अरू लोक साहित्यका लोक संस्कृतिका ती पुराना चिजहरूलाई हामीले राखिदिनु पायो भने यिनीहरूलाई त्यो पुर्खाको एउटा त्यसमा उठनी त निशाना, त्यो जो हाम्रो वैभवता छ नि पुर्खाको, त्यो एउटा त्यो चिज हामीले गर्नुपर्छ भनेर मलाई यो बढी गीतहरू बिकाउने भन्दा पनि त्यो चिजहरूलाई संरक्षण गरिदिन पायो भन्ने त्यो एउटा के भनौँ है, त्यो मायाले मलाई अहिलेसम्म पनि मलाई त्यो डोर्याइराख्छ क्या। ती धेरै हिजो अग्रजहरूका भाकाहरू अझै पनि कति छन्, अझै पनि हाम्रा ती पुराना ठेट गीतहरू कति छन्, तपाईँ अहिले पनि तपाईँले पुरानो पुरानो चिजहरू आयो भने कति अब तिनलाई अहिलेको परिवेशमा ढालेर गाउँदा पनि कति राम्रा भएका छन् नि अहिले होइन। त्यस्ता चिजहरू त हामीसित हाम्रा हजुरआमाहरूसित अझै पनि छन् क्या गाउँघरमा, र ती चिजलाई हामीले संरक्षण गर्नेतिर जहिले पनि मलाई चाहिँ त्यो एउटा चिन्तनले तानिराखेको हुन्छ र त्यसमा रुचि पनि लाग्छ कि, असाध्यै लाग्छ कि, पुरानो चिजको यति माया लाग्छ नि, त्यो हजार सपनाको माया लाग्छ भने जस्तो ती गीतहरूभित्रका ती पुराना चिजहरू जसमा हाम्रो पुर्खाको एउटा चिनो छ, पुर्खाको एउटा उठ होइन लगानी छ, ती चिजलाई संरक्षण गर्न पाए हुन्थ्यो जस्तो लाग्छ मलाई। मेरो रुचि भनेको पनि त्यही नै हो,
आफूमा इच्छा शक्ति हुन पर्यो जस्तो सुकै अवस्थामा पनि,
त्यस्ता हो नि, त्यस्ता चिजहरू अझै पनि केही गर्न मैले आफूले चाहे जति गर्न त सकिएकै छैन र पनि गर्ने प्रयासमा एउटा बाँकिन्जेल थोरै भए पनि एउटा केही संस्कृतिको लागि केही गरौँ भन्ने एउटा त्यो भित्र इच्छा शक्ति चाहिँ अहिले पनि त्यत्तिकै छ जस्तो लाग्छ मलाई होइन। अब परिस्थिति त मिल्दैन, सबै चिज मिलाउनै पर्यो, घर व्यवहार पनि हेर्नै पर्यो, अब
अहिले त अलिक सहज पनि होला पहिलाको भन्दा त है,
अहिले गर्न सक्ने नै सहज छ, अब सबै गाउँ यातायात छ, प्रविधिले अहिलेको भरे नै मान्छेलाई रातारात चिन्नी बनाइदिन्छ, हाम्रो पालामा त यति साधना गर्नु पर्थ्यो होइन, दसौँ वर्ष पन्ध्र वर्ष गाउँदा नि चिन्दैन्थ्यो मान्छेहरूले, अहिले त आज गाउनु भयो भने भोलि चिन्नुहुन्छ नि, कति सुविधा छ अहिले, विभिन्न तालिम केन्द्रहरू छन् होइन, आफ्नो जे पनि ऊ गर्न सकिन्छ, अब प्रविधि कति हात हातमा छ होइन। यो त हिजोको हाम्रो त लाइभ गाउनु पर्थ्यो, एउटा दोहोरीमा गाउँदाखेरि 90 मिनट गाउनु पर्थ्यो होइन, उभिएर एउटाले बिगार्यो भने फेरि रिरेकर्ड गर्नु पर्थ्यो, साथै गाह्रो थियो क्या, तर त्यतिखेर त आनन्द पनि छुट्टै थियो, ऊर्जा पनि छुट्टै थियो, कता बिगार्छ कि भने जस्तो, अब अहिले त टुक्रा 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 मिलेर सबै रेडिमेड छ, अहिले त आधा त तपाईँको उसले गाइदिन्छ, मेसिनले गाइदिन्छ, आधा मात्रै गाइदिन्छ, अहिले त धेरै धेरै उठाने अहिलेको भाइ बहिनीहरू त धेरै भाग्यमानी जस्तो लाग्छ। अब हाम्रो पालामा
मलाई पुराना कुरा नै कोटाइरहन मन लागिराखेको छ, थाहा पाउन मन लागिरहेको छ है। त्यस्तो कुनै पल थियो दिदी तपाईँलाई चाहिँ अब यता जागिरतिर दौडिनु पर्ने, उता केटाकेटी हेर्नु पर्ने, अनि घर पनि हेर्नुपर्ने होइन, अनि अब त्यो एउटा गीतको लागि यहाँसम्म आउन पर्यो, रेकर्ड गर्न पर्यो, त्यो सबै समयअनुसार चलिदिँदैन नि त, समयअनुसार आफूले त्यो जुन तालिका बनायो त्यही अनुसार भइदिँदैन कहिलेकाहीँ है, अनि कुनै त्यस्तो पल आयो होस् म छोडिदिन्छु भन्ने खालका?
कहिले कहिले चाहिँ मान्छेहरूले धेरै अनावश्यक कुरा काट्दा हल्ला गर्दा होइन, असाध्यै दुःख चित्त दुख्थ्यो कि है, मान्छेले भन्नेले जे पनि भनिदिन्थ्यो, आकाशमा बादलहरू जम्मै छ, मनमा के छ भन्नेलाई सम्मै छ, भन्नेलाई सम्मै हुन्थ्यो क्या, त्यो कतिपय भन्न नमिल्ने कुराहरू पनि भन्थे, कतिपयले त्यसका गीतहरू हामी सुन्दै सुन्दैनौँ, हाम्रो इज्जतै गयो, इज्जतै फाली भन्ने पनि आफन्तले भन्थे। अब त्यो यस्तो गर्दा कहिले कहिले कस्तो हात फालिएछ जस्तो लाग्थ्यो, तर होइन भने त्यो भित्रको त्यो आफ्नो जुन सृजनशीलता छ नि त्यो भित्र, त्यो त्यही लेखेरै त्यही गाएरै व्यक्त गरेर मनको, अहिले पनि त्यो एउटा मन भुलाउने साधन पनि हुँदो रहेछ एउटा स्रष्टाको लागि होइन केही। अब त्यो चिजले गर्दा फेरि म तुरुन्तै फेरि आफ्नो उसमा फर्कन्थेँ र कुनै कुनै बेला हजुरले भने जस्तो यस्तो नमजा लाग्छ, यस्तो नमिठो लाग्थ्यो ती कुराहरू सम्झिँदा है। एकदमै त्यस्तो परिस्थिति पनि आयो, धेरैचोटि आयो र मैले कुनै वर्ष त मैले अब म गीत गाउँदिनँ भन्ने पनि मैले प्रण गरेँ, तर मेरो श्रीमानले होइन त्यस्तो गर्नु हुँदैन होइन, अब समाज यस्तै हो, हामीले समाजसँग सङ्घर्ष गर्नुपर्छ, समाजसँग सिक्ने हो, समाजलाई हामीले आफ्नो कामले अनुमोदन गराउनुपर्छ, समाज पनि भोलि त बुझ्ने हुन्छ नि त भनेर अनि उहाँकै एउटा आग्रहले चाहिँ बढी अगाडि बढ्थ्यौँ। र कहिले कहिले तपाईँले भने जस्तै निराशामा आएको पनि होइन, तपाईँ पछाडि फर्केर भयो यो क्षेत्रै हेरिदिनु भन्ने पनि मनमा थुप्रै आयो, किनभने त्यो अनावश्यक हो हल्लाले धेरै कुराहरूले होइन, कतिले सकारात्मक कुराहरू मेरा गीत सुनेर हरिदेवीलाई आफ्नै कथा हो अरे पाइन खबर चाहिँ उहाँको श्रीमान विदेश गएर हो अरे भनेर
भन्नु,
मेरो श्रीमानसँग पनि हरिदेवीको यस्तो हो अरे, हरिदेवीको श्रीमान म एउटै पल्टनमा जागिर खाएको भन्ने पनि सिटमा के नाइट हाउसमा हिँड्दा यति धेरै उहाँको आफ्नै कारण, उहाँको एकदमै दुःख छ, उहाँले आफ्नै वेदना हो, उहाँको श्रीमानले अर्को विवाह गर्नुभएको छ होइन, त्यस्तो पनि भन्ने व्यक्तिहरू थुप्रै थुप्रै आए अनि हरिदेवीलाई त्यस्तो दुःख कसलाई छ भनेर मेरो जति गीत आउँछन् नि त्यो गीतले चाहिँ मान्छेहरूलाई किसिमको त्यो त्यस्तो पनि हुँदो रहेछ कि गीतमा त्यति शक्ति हुँदो रहेछ र मलाई कता कता खुसी पनि लाग्थ्यो ए मैले गाएका गीतहरूले उहाँहरूले यसो भन्नुभयो। र अझै पनि सोध्नुहुन्छ तपाईँहरू एकै ठाउँमा हुनुहुन्छ कि बेग्लै हुनुहुन्छ भन्नुहुन्छ कतिपयले, होइन मेरो त्यस्तो दुईवटा विवाह होइन हामी एकजना हो भन्छौँ है, ओहो पहिला तपाईँलाई कस्तो दुःख थियो कति दुःख दिनुभयो अहिले त तपाईँलाई राम्रो भएर छैन भन्नुहुन्छ कतिजनाले, अझै पनि मैले प्रष्ट पार्न सकेको छैन त्यो, किनभने त्यो गीतका विभिन्न कुराहरू थिए कि त्यहाँ सौतानी परे मलाई सौतानी मामलो जति राम्रो गरे नि नराम्रो होइन,
यहाँको आवाज चाहिँ विरहको भाकासँग ठ्याक्कै मिल्ने भएर पनि धेरैलाई चाहिँ साँच्चै के यो सत्य नै हो भने जस्तो लागेको पनि त्यो भएर पनि हुन सक्छ।
एउटा कस्तो थियो भन्दा त्यो यो गीत गाएपछि अनि मेरो अर्को श्रीमानले अर्को विवाह गर्नुभयो, पहिला विदेश गएर हेला गर्नुभयो अहिले अर्को विवाह गरेर हेला गर्नुभयो भनेर आफ्नै इष्टमित्र अलिक टाढाबाट पनि सोध्नुहुन्थ्यो हेर्न आउनुहुन्थ्यो होइन, त्यो गीतमा यो लामो गीत छ है, अब त्यस्तो एउटा किसिमको शक्ति पनि हुँदो रहेछ, त्यस्तै मेरा चेतनामूलक गीतहरू पनि थुप्रै थुप्रै छन् होइन, मैले भने नि सबै आमाका सम्बन्धी आमाहरू होइन, आमा तिम्रो सारो मैरानी दुधको त्यो भार कहिले मैले सारो मैरानी तिरेर सक्छु मुखको सारो मैरानी ओ काली कति कष्ट सारो मैरानी आमाका विषयवस्तुहरू अनि मैले सबै विषयवस्तुहरूलाई चाहिँ एउटा प्राकृतिक सौन्दर्यका कुराहरू प्राकृतिक संरक्षण गर्नुपर्छ भन्ने कुराहरूदेखि लिएर मानव अधिकारको गीत पनि छ मेरो, एउटा मानव अधिकार के हो भन्ने किसिमको अब बाल गीतहरू पनि म थुप्रै मैले लेखेकी छु, बच्चाहरूले गाउनु भएको छ, बाल गीतको किताब पनि छ कसका गल्ती आए भनेर 10 साहित्यिक कृतिहरू छन् होइन, र यसमा अब मेरो गजल पनि गाउनु भएको छ, त्यस्तै गरी आधुनिक गीत गाउनु भएको छ एकदम जति अरू श्रष्टाहरूले
जसरी तपाईँले यो गीतहरू गाउनुभयो, विरहका भाकाहरू गाउनुभयो होइन, स्वामीजी स्वदेश फर्किनुहोस्, घर फर्किनुहोस् भन्ने खालकादेखि लिएर अर्को श्रीमानले चाहिँ अर्को विवाह गरे भन्ने खालका सन्देश दिने खालका यो गीत गाउँदा चाहिँ, हुन त अघि यहाँले भन्नुभयो श्रीमानले धेरै सहयोग गर्नुभयो, साथ दिनुभयो, बुझकी हुनुहुन्छ भनेर, कहिलेकाहीँ चाहिँ यस्ता यो भाकाले चाहिँ समस्या पर्थ्यो कि पर्दैन थियो, मलाई अप्ठ्यारो पर्यो भन्ने खालका कुराहरू बिनाजुको साथीहरूले पनि भन्नुहुन्थ्यो होला नि त होइन?
हजुर, जस्तै अब मैले यो किसिन्दुर पहिले छु भन्ने गाएपछि सौता छ अर्को लिएर आएँ अरे होइन, पहिला विदेशमा गएर दुःख दिएँ, अहिले हरिदेवीलाई यसरी दुःख दिएँ, घरमा पनि एकदमै गाह्रो छ अरे, काम गरेर खानुहुन्छ अरे भन्ने किसिमको जुन भयो। अनि त्यसपछि उहाँ आफै कृषि देशमा काम गरेको हुनाले उहाँ चाहिँ ग्रामीण भेगमा यो सानो किसानतिर काम गर्नुहुन्थ्यो, त्यहाँ चाहिँ एकजना त्यहाँ दिदी बहिनीहरूको घरमा चाहिँ झगडा परेछ र फेरि उहाँलाई चाहिँ लिन आएछ कि, अनि तपाईँहरू झगडा गर्नुहुन्न श्रीमान श्रीमती मिलेर बस्नुहोस् भन्नुभएको छ उहाँले, अनि त्यो जुन श्रीमान चाहिँ एकदमै जङ्गिएर तपाईँले आफ्नो घरमा मिलाउन सक्नु भएको छ, तपाईँले चाहिँ आफ्नो घर मिलाउनुहोस् न पहिला, तपाईँ जस्तो मान्छेले दुई दुईजना बिहा गरेर राख्नु भएको छ, तपाईँ अझ हामीलाई चाहिँ अर्को बित्ती दिनुहुन्छ भनेर एकदमै नराम्रोसित कल गरेँ अरे चाहिँ मान्छे, उसलाई बुझाउन एकदमै गाह्रो भएर होला, दुई तिन दिन लाग्यो अरे, अनि अरूलाई लाएर अहिले त्यस्तो उहाँको चाहिँ गीतले गर्दाखेरि उहाँ तपाईँले त्यस्तो बुझ्नुभयो भनेर त्यतिखेर मेरो श्रीमानले हुन्छ यो गीत गाएर यो यसरी पनि ओहो यस्तो पनि अब धेरै मान्छेहरूबाट यो कुराहरू सुन्नु पर्यो भनेर श्रीमान पनि कहिले कहिले एकदमै दुखी जस्तै कि अलिक कस्तो यो दत्तेर यो क्षेत्र त कस्तो रहेछ पनि भन्ने कुराहरू पनि मेरो श्रीमान को एउटा अनुभव चाहिँ त्यस्ता कुराहरू पनि धेरै कुराहरू सुन्न पर्ने के
कहिले कहीँ होइन भन्दा भन्दै पनि
तपाईँ आफ्नो घर हो त, तपाईँ आफ्नो घर मिलाउनु सक्नुहुन्न, दुईजना बिहा गर्नुहुन्छ, आफ्नो मन पनि गर्नुहुन्छ, हामीलाई चाहिँ यस्तो गर्नुहुन्छ, हामीलाई अति उति दिने भनेर त्यो किसानहरूले चाहिँ फिल्डमा जाँदाखेरि एउटा कलै भएको कुरा पनि त्यस्तै छ। जस्तै मेरो सासु चाहिँ यो करकुटारमा दुध चढाउन शिवरात्रि मेलामा जाँदा त्यहाँ सबै अब त्यो बेला त एउटा क्यासेट घन्काउँथे, त्यहाँ गुरुङमा मान्छेहरू हुन्थ्यो अरे होइन, अनि उहाँ पनि सुन्न जानुपर्छ ए यो उसको त श्रीमानले यस्तो हेला गरेर दुःख गरेको, यसको बुढा यस्तो उसको, त्यहाँ सबै कुराकानी भएछ। मेरो सासु पनि त्यस्तै गरेर फेरि कल गर्नु गरे, के भन्छौँ अरू मेरो बुहारीलाई भनेर, अब अनि सरले होइन के उनीहरू अब के थाहा त नि बिचरा नगराइकन बस्नुहोस् भनेर मेरो आमा पनि त्यहाँका मान्छेहरूसित एक दुईजनासित छलफल गर्नुभएको छ के यस्तो जे पनि बोल्दो रहेछन् भनेर आमा मेरो सासु आमा पनि त्यस्तो घटना पनि छन् क्या, यस्तो थुप्रै थुप्रै घटना आएको यसरी बाजे होइन हरिदेवीको यस्तो ल नपचा यति बाजे राखौँ भन्ने त्यो सबै मान्छेहरूको कुरा गरेको भए त साँच्चै एउटा ठुलो किताबै बन्छ जस्तो लाग्छ मलाई, हरेक मान्छेले सुनेपछि मान्छेले एउटा एउटा आफ्नो कुराहरू राख्ने कि सामान कतिपय मान्छेहरूले त्यही नै भन्नुहुन्छ।
अब हामी कुराकानीको अन्त्य अन्त्यतिर आइसकेका छौँ दिदी, एउटा कविता चाहिँ सुन्छौँ हामी अब।
देश भन्नु मुटु रहेछ, मुटु भन्नु माटो रहेछ, देश भन्नु मुटु रहेछ, मुटु भन्नु माटो रहेछ, सिँगै देश नसाभरि रगत भई बग्दो रहेछ, यति सानो नानीभित्र चन्द्र सूर्य अड्तो रहेछ, देश दुख्दा मुटु दुख्ने, मुटु दुख्दा माटो दुख्ने, देश दुख्दा मुटु दुख्ने, मुटु दुख्दा माटो दुख्ने, कस्तो नङ्ग्र मासु जस्तो एउटा दुख्दा अर्को दुख्ने, कस्तो नङ्ग्र मासु जस्तो एउटा दुख्दा अर्को दुख्ने, देश दुख्दा मुटु दुख्ने, मुटु दुख्दा माटो दुख्ने, यसरी मैले सानो देशको कविता सुनाएँ। हजुर, म अब सेवातालकै पानी पिएर हुर्केँ र यतिखेर यो अहिलेको मेरो यो तिजको सानो मेरो समादरणीय श्रोताहरूलाई अहिले जरुवाको पानी भनेर करुवामा कलकली भन्ने निस्केको छ, त्यही सानो दुई चार लाइन सुनाउनु।
हुन्छ दिदी।
जरुवाको पानी करुवामा कलकली, जरुवाको पानी करुवामा कलकली, माइती देशको सम्झनायो झलझले, आँगनीको डिलोमा कालीको आखरायो, मेरो माइती देशको खबर खेल्यायो, कहिले तिज आउला र हुन्छ माइत जाउँला झै, आमाले पकाएको भात खाउँला झै, दाई भाइ र दिदी बहिनी हुन्छ कहिले देखम झै, बाबासित मनको दुःख पोखम झै, के गर्नु खैचरी भए भुरुरु हुने थिए, दिनदिनै माइती घरको दुरी हेर्ने थिए, आधा मुटु माइतै छोडे आधा मुटु मसँग,
आधा मुटु माइतै छोडे आधा मुटु मसँग जिन्दा गानी सम्झि ल्याउँदा हुन्छु धसँग
प्यास खप्यो आमा मैलाई भन्दा पिठ्यूमा बोकी बोकी गर्थ्यो घरको धन्दा पिठ्यूमा बोकी बोकी गर्थ्यो घरको धन्दा
दिदी सबैको प्यारी दिदी हरिदेवी कोइराला हुनुहुन्छ अन्त्यमा मैले केही कुरा सोध्न छुटाएको छु कि दिदीलाई यो चाहिँ भन्न पाए हुन्थ्यो कि भन्ने केही छन्
एकदमै हार्दिक आभार व्यक्त गर्न चाहन्छु हजुरले मलाई सम्झिनु भयो त्यसको बेलामा खोज्नु भयो र उज्यालो जुन परिवारपट्टि पनि फेरि पनि हार्दिक नमन गर्न चाहन्छु सम्पूर्ण श्रोताहरूलाई हार्दिक नमन गर्दै त्यही हो हाम्रो संस्कृति हाम्रो पहिचान नै हाम्रो संस्कृति हो जब संस्कृति हराउँछ हाम्रो सभ्यता हराउँछ हामी हराउँछौँ त्यो हराउनु भनेको नेपाल हराउनु हो नेपालीपन हराउनु हो संसारमा जहाँ रहौँ जहाँ बसौँ आफ्नोपन आफ्नो रगत त्यो भावना जहाँ पनि सँगै हुन्छ जहिलेसम्म मुटु धड्किरहन्छ तबसम्म देशको माया मुटुभित्रै हुन्छ र देश बच्यो भने हामी बच्छौँ। देश भनेको संस्कृति, साहित्य, कला र यिनै भावनाहरू, यिनै चाडपर्व, यिनै विविध जात जातिका रङहरू र विविध जात जातिको मुटुको धड्कन भनेको एउटा सिङ्गो राष्ट्र हो र सिङ्गो राष्ट्र बचाउनलाई हामीले सबैभन्दा आर्थिक वैभवता भन्दा पनि सांस्कृतिक वैभवतालाई जोगाउन सक्यो भने त्यो नै राष्ट्रको सम्पत्ति हो, त्यो नै बलियो। जबसम्म संस्कृति बलियो हुन्छ तबसम्म राष्ट्र बलियो हुन्छ। यदि कसैले राष्ट्रलाई भत्काउनु छ, बिगार्नु छ भने, त्यो देशको संस्कृतिलाई बिगारिदियो भने त्यो देशको निशाना रहँदैन। तब संस्कृति भनेको मुटु हो जस्तो लाग्छ, माटो हो जस्तो लाग्छ। बचाउँ र हाम्रो संस्कृतिलाई कसरी संरक्षण गर्न सकिन्छ र हाम्रा छोरा नातिलाई हामीले चाहिँ हस्तान्तरण गर्न सक्छौँ भन्ने चेतना चाहिँ हामीमा आउनुपर्छ। कलाकारहरूले आफ्नो धर्म छोड्नु हुँदैन, संस्कृतिलाई बिगार्नु भन्दा पनि एउटा संस्कृतिलाई संरक्षण गर्नेतिर हामी सबैको तन्मन हुनुपर्छ। अहिले हामीले कतिपय विकृति कुराहरू पनि आइरहेका छन्। अझै पनि यस्ता कुन गीत कतिखेर गाउने, कुन कुन मौसममा गाउने भनेर त्यो एउटा कलाकारले चाहिँ सचेत हुनुपर्छ जस्तो लाग्छ मलाई। अहिले यसो तिजका भाकाहरूमा पनि एउटा मैले ठुलो समस्या देखेकी छु। यहाँ चाहिँ कतिपय रतैलीका भाकाहरू पनि मिसिएर आएका छन्। त्यो एउटा दुःखद पक्ष हो। त्यसले गर्दा हाम्रो एउटा रतैलीको परम्परा हामीबाट भोलि गएर त्यो हराउँछ। त्यो हराउनु भनेको एउटा संस्कृति हराउनु हो हाम्रो। तसर्थ यस्ता तिजमा मात्र होइन, यस्ता अन्य विधामा, अन्य जात जातिका धेरै कुराहरूका ती कुराहरूलाई हामीले एउटा कलाकारले चाहिँ अलिकति ध्यान दिनुपर्छ, मिडियाहरूले पनि ध्यान दिनुपर्छ जस्तो लाग्छ मलाई। र हामीले यो भाकाहरू र शब्दहरूलाई हामीले अत्यन्तै विचार गरौँ। हामी शब्दमा यति धनी छौँ, हामीसँग थुप्रै शब्दहरू छ र पनि हामीले अलिकति शब्दहरूमा अहिले अलि आयोजित शब्दहरू अलिकति सुन्न अप्ठ्यारो लाग्ने, दोहोरो अर्थ लाग्ने त्यस्तो पनि नगरौँ। र हाम्रो लोक भनेपछि हामीले लोकमा के छ त्यो लोकको कुराहरू, लोक बाजाहरू प्रयोग गरौँ। लोकका अझै हामीले सारङ्गी खोजौँ। अझै लोकमा हिजो हाम्रा परम्पराका हाम्रा पुर्खाहरूले के प्रयोग गर्नुहुन्थ्यो ती चिज लोप हुन लागेको चिज हामीले खोजौँ न। र एउटा आयातिक संस्कृतिलाई हामीले परास्त गर्नलाई यो लोक संस्कृतिलाई चाहिँ हामीले एउटा राष्ट्रको पहिचान बनाएर एउटा विदेशसम्म एउटा विश्वमा चिनाउनु छ र विश्वले खोल्यो भने हाम्रो भोलि नेपालीपन त्यतिखेर हामीलाई चाहिँ अहिले चाहिँ हामीले जथाबाजी गऱ्यौँ भने भोलि त्यो नेपालीपन खोजेर पाइँदैन। तसर्थ हिजोको इतिहास र आजको वर्तमान जोडियो भने बल्ल भोलिको भविष्य सबल हुन्छ जस्तो लाग्छ। यही कुरालाई मनन गरौँ, म यही आग्रह गर्न चाहन्छु। फेरि पनि देख्न मन गर्दै हार्दिक हार्दिकको शुभकामना व्यक्त गर्न चाहन्छु। एकदमै खुसी लाग्यो हजुरले सम्झिनु भयो। रेडियो उज्यालोलाई धेरै धेरै आभार व्यक्त गर्नै म आभारी छु।
हुन्छ दिदी, समय दिनुभयो है। यो तिजको व्यस्तताका बावजुद पनि धेरै लामो प्रयासपछि यहाँसँग कुराकानी गर्न पाइयो। विशेष गरी भिनाजुलाई नमन भन्छु, जसरी तपाईँको यो यात्राको लागि, अगाडि बढ्नको लागि अनवरत रूपमा सहयोग गरिरहनु भयो, साथ दिइरहनु भयो। भिनाजुलाई नमन, अनि यहाँलाई तिजको फेरि पनि धेरै धेरै शुभकामना छुट्टी आजलाई। हाम्रा आजका पाहुना गायिका हरिदेवी कोइरालासितको कुराकानी सँगै फल्साबाट अब विदा माग्ने बेला भएको छ। यहाँहरू सबैजनालाई फेरि पनि तिजको धेरै धेरै शुभकामना। तपाईँको आजको दिन शुभ बितोस्। नमस्कार, शुभ दिन।